صلي على رسول الكريم، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. السلام عليكم خواتين وزرعت. ہمارے یہاں ہم ایک بات کو اکثر سوچتے ہیں کہ جب ہم اپنے شیخ کے قریب ہوتے ہیں تو ہمیں روحانیت کا نہ صرف یہ کہ احساس رہتا ہے بلکہ یوں لگتا ہے جیسے ہمارے اندر روحانیت بڑھ رہی ہے، لیکن اگر شیخ ہمارے کہیں چلے جائیں یا ہم شیخ سے دور ہو جائیں، شیخ کا انتقال ہو جائے، تو یوں لگتا ہے جیسے یہ سلسلہ رک گیا ہے. اصل میں روحانیت دو تین طریقوں سے کام کرتی ہے. اگر تو میں اپنے شیخ کے پاس گیا ان سے ملاقات ہوئی اور مجھے ان سے ایک عقیدت محسوس ہوئی اور وہ عقیدت پیار میں بدل گئی، لیکن اس پیار میں نہ تو میری کوئی روحانی غرض ہے کہ مجھے ان سے علم مل جائے، نہ مجھے اس سے کوئی غرض ہے کہ مجھے میری کوئی دنیاوی دعا وہ کر دیں وہ قبول ہو جائے، نہ مجھے ان سے اس لیے پیار ہے کہ وہ خوبصورت شخصیت ہیں. میں تو صرف اگر ان سے پیار کرتا ہوں اللہ کے نام پر کہ وہ لویبل شخصیت ہیں، تو پھر یہ کیفیت نہیں پیدا ہوگی. پھر شیخ کہیں سفر پر چلے جائیں، شیخ انتقال کر جائیں، یا خود علم کا طالب شیخ سے دور ہو جائے، تو وہاں روحانیت حاصل ہونے کا یا روحانی کیفیت بہتر ہونے کا احساس بدستور رہے گا. لیکن اگر میں اپنے شیخ کے پاس گیا اور وہاں ان تینوں میں سے ایک بھی چیز رہی، ایک غرض رہ گئی کہ مجھے روحانی علم مل جائے یا دنیاوی دعا کرا لوں میں یا میرے شیخ بہت اچھے انسان ہیں تو اس وجہ سے میں ان سے پیار کر رہا ہوں، تو جہاں غرض ہوگی وہاں وہ کیفیت محسوس ہوگی کہ جو ہی شیخ دور ہوئے فار سم ریزن، یا مرید شیخ سے دور ہوا، تو روحانی سلسلہ منقطع ہوتا محسوس ہوتا ہے. میں جن بزرگ کے پاس بیٹھتا تھا، میرے شیخ اللہ تعالیٰ ان کے درجات بلند فرمائے، ان کے خادم تھے جن کو ہم مجید بھائی کہتے تھے. ایک زمانے میں سنا ہے کہ بہت ہی رئیس انسان تھے، لیکن پھر اللہ تعالیٰ نے کوئی ایسا راستہ دکھا دیا کہ وہ बड़े शाह साहब के ही होके रह गए। तो जाहरी लिहाज से कुछ ज्यादा अच्छे हालात नहीं थे उनके जब मैं मिला उनसे। तो एक दिन वो मुझे कहने लगे कि सरफराज भाई आप एक दुआ कर दीजिए मेरे लिए। तो मैंने कहा जी फरमाइए क्या। तो आपको दुआ की क्या जरूरत है, आप बड़े शाह साहब के खादिम हैं। कहने लगे नहीं वो ऐसी दुआ है जो मैं खुद शाह साहब से नहीं कह सकता। तो कहने लगे कि मेरा अल्लाह जानता है कि ना मुझे शाह साहब से दुनिया चाहिए है, ना मुझे शाह साहब से इल्म चाहिए, ना आखिरत की मगफरत चाहिए, बस मुझे इनसे प्यार है। आप दुआ ये कर दीजिए कि मैं इनसे पहले दुनिया से चले जाऊं, क्योंकि मुझे मुझसे इनकी मौत बर्दाश्त नहीं होगी। रब ताला ने उनकी ख्वाहिश इस तरह पूरी की कि वो हमारे शेख के दुनिया से रुखसत होने से कुछ ही हफ्ते पहले दुनिया से चले गए। और वो वाकई उनसे नए बड़े शाह साहब से वो इल्म के लिए कोई बात करते थे, ना कोई दुनियावी गरज थी वहां। फिर मेरे शेख भी दुनिया से चले गए। तो बरसात थी और कई रोज से बारिश बहुत तेज हो रही थी लाहौर में मुसलसल। तो जहां मेरे शेख दिन के वक्त बैठा करते थे मैं वहां था, तो मेरे पास तीन नौजवान लड़के आए कि यहां मजीद भाई होते थे। मैंने कहा जी हाँ। कि हम उनके करीबी रहते हैं, तो हम गए थे अपने बुजुर्गों की कब्रें देखने कि इस बारिश में उनका कब्रों का हाल क्या है। तो हमने देखा कि मजीद भाई की कब्र बैठ गई है बारिश की वजह से। तो आपने अगर कुछ उसका करना है तो कर लीजिए। तो मैंने उसी वक्त दो तीन लोगों से कहा कि आप फौरी तौर पे जाओ और उसके ऊपर प्लास्टिक का मोटा शीट लेके उसका साहिबान बना के उसके नीचे उस कब्र को रिपेयर कर दो। तो अगले दिन जो उन्होंने मुझे रिपोर्ट दी, उन्होंने कहा कि जब हम गए थे तो वहां मजीद भाई के पांव कफन में दिखाई दे रहे थे। तो हमें जो समझदार लोग थे उन्होंने कहा कि इसको पूरी कब्र को नए सिरे से बना दो। तो वो जो हमने ऊपर से थोड़ी सी जो मिट्टी रह गई थी बच गई थी वो हटाई, और हमें हैरत ये हुई कि ना तो कफन मैला हुआ हुआ था एक साल में, और ना ही उनके जिस्म से कोई बू उठ रही थी। जिस्म बिल्कुल नरम और लोचदार था जैसे जिंदा इंसान का होता। तो मैं ये सोच रहा था कि उन्होंने एक बुजुर्ग की खिदमत सारी उम्र की, अपना सब कुछ छोड़ छाड़ के आ गए और उन्हें कोई गर्ज नहीं थी और उसका इनाम उन्हें ये मिला कि अल्लाह ने उन पर कब्र की जिंदगी आसान कर दी। एक और बात, एक बार हमारे शेख ने कही जो उनके दुनिया से चले जाने के बाद, असल में ज्यादातर बातें मुझे समझ आई ही उस वक्त जब शेख दुनिया से रुखसत हो गए थे, वरना अपने शेख की जिंदगी में तो हाल یہی تھا کہ جو مغربی تعلیم ہے وہ کسی طور مجھے ٹکنے نہیں دیتی تھی کہ ہر بات کو میں مغربی تعلیم ہی کی روشنی میں دیکھتا تھا. اور ظاہر ہے کہ یہ دونوں ایک دوسرے کی ضد ہیں, تو باتیں میری سمجھ میں اکثر آتی نہیں تھیں. تو دنیا سے چلے جانے کے بعد پھر اپنے شیخ کی بہت سی باتیں میری سمجھ میں آنے لگیں. تو ہمارے شیخ فرمایا کرتے تھے کہ اس راہ کا دستور عجب ہے, جس انسان نے یہ انتظار کیا کہ مجھے کچھ حاصل ہوا ہے یا نہیں ہوا, اسے ساری عمر کچھ نہ ملا. اور جو اس بات سے بے پرواہ ہو کے اپنے رب کو پکارتا رہا, اسے رب تعالی نے نواز دیا. تو یہ جو شیخ کے ساتھ بغیر کسی غرض کی محبت ہے, روحانیت کے حصول میں اصل میں وہی کی نوٹ ہے اس کا. بہت سے اولیاء کرام کو آپ نے دیکھا ہوگا کہ ظاہراً کہیں عبادت کرتے دکھائی نہیں دیتے, وہ آرام سے بیٹھے ہوتے ہیں. میرے اپنے شیخ جمعے کی نماز پر تو ہم اکٹھے جاتے تھے, میں اور ہمارے شیخ, ان کا دستور یہ رہا کہ شارپ 12 o'clock وہ مسجد میں جا کے بیٹھ جاتے تھے, اور جو ہی زوال کا ٹائم ختم ہوا وہ کھڑے ہو کے 2 نفل تحیت المسجد وہ ادا فرما کے پھر اپنے ذکر کرتے رہتے تھے. یہ 12 بجے جا کے مسجد میں بیٹھنے کا نقطہ بھی میری سمجھ میں نہیں آیا تھا کبھی, بہت دیر میں پھر سمجھ میں آیا. جمعہ میں, جمعہ کے روز ایک ساعت ایسی آتی ہے, ایک مومنٹ ایسا آتا ہے کہ جس میں کی ہوئی ہر دعا قبول ہو جاتی ہے. تو پتہ ہی چلا کہ یہ گھڑی, یہ ساعت تبدیل ہوتی رہتی ہے. اور وہ اتنی مختصر ہوتی ہے کہ امام صاحب خطبہ پڑھ کے جب ممبر پہ بیٹھ کے اٹھتے ہیں خطبے کا دوسرا حصہ پڑھنے کے لیے, وہ ساتھ ختم ہو چکی ہوتی ہے, اتنی مختصر ہے. ایک زمانے میں یہ جمعے کے ارلی مارننگ یہ ساتھ ہوتی تھی, پھر رفتہ رفتہ سفر کرتی کرتی یہ غروب آفتاب تک چلی گئی. اب یہ ساتھ زوال کا ٹائم ختم ہونے کے فوراً بعد آ جاتی ہے. تو اس وقت وہ بھید کھلا کہ میرے شیخ 12 بجے جا کے مسجد میں کیوں بیٹھتے تھے, کیونکہ آج کل ان دنوں میں جو گرمی کے موسم ہوتا ہے اس میں عام طور پر 12:15 بجے کے ارد گرد زوال کا وقت ختم ہوتا ہے. ہمارے شیخ 12 بجے جا کے مسجد میں بیٹھ جاتے تھے. لیکن اس کے علاوہ میرے سامنے انہوں نے نماز ادا نہیں فرمائی کبھی. تو ایک دن بلکہ ہم کہیں اسلام آباد ٹور پر میں گیا تھا, تو میرے ساتھ ہی چلے گئے میرے شیخ. واپس ہم ڈرائیو کرتے آ رہے تھے تو گجرا والے میں ایک جاننے والے تھے ہمارے, تو ان کے یہاں پہنچے تو مغرب کا ٹائم ہو رہا تھا, تو میں رک گیا وہاں کہ مغرب کی نماز پڑھ لیتی ہوں. تو उस घर के लोग थे, उन्होंने मुझसे फरमाया कि शासन नमाज नहीं पढ़ेंगे? तो मैंने कहा एक मिनट में जाके पूछा हूं। तो मैं पूछने गया, उनका मैंने पढ़ ली नमाज। तो वो भेद मेरी समझ में नहीं आया था, जो बाद में खुला। औलिया इकराम में दो तरह के बुजुर्ग होते हैं। एक जो फर्ज इबादत करते हैं और अपने दिल को और अपनी सोच को मरकूज कर देते हैं रब ताला की याद पर, तो उनका दिल और उनका जहन अल्लाह के हजूर हर वक्त हाजिर रहता है। फर्ज इबादत करते हैं, नमाज माफ नहीं किसी को, वो तो पैगंबर को सल्लल्लाहु अलैहि वसल्लम को भी माफ नहीं हुई। लेकिन उसके अलावा जो नफली इबादात हैं वो कम कम ही देखेंगे हम। वो दिल और दिमाग उनका रब की तरफ मुतवज्जो रहता है, रब की याद में डूबा रहता है हर वक्त, और उन्हें इससे कोई गर्ज नहीं होती कि अल्लाह की याद में डूबे रहने से अल्लाह ने हमें इनाम क्या दिया अब तक। वो इससे बेपरवाह होती हैं। दुनियावी वसाइल के बारे में भी वो इतने काने होते हैं, कनात इतनी होती है कि जो रब ने अता फरमा दिया उसी पर शुक्र अदा, मजीद की तमा नहीं होती, मजीद की हिर्स नहीं होती उनमें। जो मिल गया रब से उसी पर शुक्र अदा करते हैं। तो ऐसे लोगों को बैठे बिठाए अचानक एक दिन उन पर इंकशाफ होता है कि रब ताला ने उन्हें फतह अता फरमा दी है, रब ने उन्हें सब कुछ अता फरमा दिया है, रब ने अपने असरार के कुछ हिस्सों में सैर कराने लगता है, रब ताला उन्हें दूसरे जहानों की सैर कराता है। उन्हें जब कश्फ हासिल हो जाता है तो उस कश्फ के जरिए वो दुनिया से जो अजीम हस्तियां जा चुकी उनसे मुलाकातें करते रहते हैं, जो बजाते खुद एक बहुत बड़ा नशा है, उसका एक बहुत सरूर है। जब वो कश्फ में मुलाकात होती है तो जिस तरह का सरूर होता है, जिस ऐसा सरूर कि आदमी पूरे का पूरा उसमें डूब जाता है, उसकी कोई कीमत नहीं, इनवैल्यूएबल। रब ताला उन्हें वह अता फरमा देता है। एक और किस्म है बुजुर्गों की, जो चिल्ले और मुजाहिदों में यकीन रखते हैं। वो फिजिकल इबादत के जरिए से रब के करीब पहुंचते हैं, पहुंच दोनों ही जाते हैं, ऐसा नहीं कि कोई इनमें से ना पहुंचे, पहुंचते दोनों ही टाइप के बुजुर्ग हैं रब के पास। एक का दिल रब की तरफ मुतवज्जो रहता है, एक जिस्म को रब की तरफ मुतवज्जो रखते हैं। लेकिन जो पहली टाइप के बुजुर्ग हैं उनको इल्म या फतह बड़ी जल्दी हासिल होती है, दूसरी टाइप के लोग मुशक्कत के जरिए से करते हैं। जनाब हजरत इमाम गजाली रहमतुल्लाह अलैह बहुत पाए के बुजुर्ग गुजरे, सभी नाम उनके नाम से वाकिफ हैं। आप ये दूसरी टाइप में यकीन रखते थे मुशक्कत में। एक तीसरी टाइप भी है बुजुर्गों की, वो बुजुर्ग जो इन दोनों असलूब को इकट्ठा कर लेते हैं एक जगह पर, उनका दिल भी रब की तरफ मुतवज्जो रहता है और जिस्म को भी रब की तरफ मुतवज्जो रखते हैं, लेकिन सहल तरीन आसान तरीन रास्ता यह है कि इंसान अपने रब को प्यार करे, अपने रब को चाहे, उससे इश्क करे, सिर्फ इसलिए कि वो हमारा खालिक है, वो हमारा रब है और इस लायक है कि उससे इश्क किया जाए। उसमें कोई दुनियावी गर्ज शामिल ना हो हमारी मोहब्बत तमाम अगराज से पाक हो, तो बड़ी जल्दी हमें वहां से नवाज दिया जाता है। किसी साहब ने एक सवाल पूछा जो बात कर रहा था, वो ऑलमोस्ट उसके करीब है ये, कि अगर किसी इंसान को अल्लाह ताला हर उस चीज से नवाज रहा हो जो वो इंसान मांगे, तो ये कैसे समझ सकेंगे कि ये उसका प्यार है या उस इंसान से या उस इंसान की रस्सी दराज की है। एक बहुत ही आला पाए के बुजुर्ग जिनके बारे में हजरत विनायत बगदादी रहमतुल्लाह अलैह साहब जैसी अजीम हस्ती का फरमाना ये था कि बायजीद को औलिया कराम में वही हैसियत हासिल है जो फरिश्तों में हजरत जिब्राइल अलैह सलाम को, इल्म में यक्ता थे और एक खूबी मेरे इल्म की हद तक वो भी यकता है, अब तक रिकॉर्ड इनका कोई तोड़ नहीं सका, कि इन्होंने 105 असातिज़ा से हसूल फैज किया था। इल्म बेपनाह था और हज़रत बायज़ीद बस्तामी रहमतुल्लाह अलैह साहब के शागिर्द आम लोग नहीं होते थे बल्कि आला पाए के आलिम इनके शागिर्द होते थे। एक बार सफर पर थे हज़रत बायज़ीद बस्तामी रहमतुल्लाह अलैह और उनके शागिर्द उनके साथ थे जो जाहिर है कि बुलंद पाया आलिम थे, तो आपने सफर के दौरान अपने शागिर्दों से फरमाया कि आज हिरन के गोश्त के कबाब खाने को दिल चाहता है। तो शागिर्द सुनकर खामोश हो गए कि यहां हालत सफर में हिरन के गोश्त के कबाब कहां से आएंगे। शाम हो गई, पड़ाव डाला रात गुजारने के लिए, तो उन हज़रत बायज़ीद बस्तामी रहमतुल्लाह अलैह साहब के शागिर्दों ने देखा कि दाहिनी साइड से एक हिरन दौड़ता हुआ आया और इनके पास आकर बैठ गया। एक दो शागिर्द उठे और उनको हैरत हुई कि शागिर्द भाग, ये हिरन भागा नहीं, शागिर्दों ने उसे पकड़ लिया, ज़बह किया, उसके गोश्त के कबाब तैयार किए और शेख की खिदमत में पेश किए कि आपने ख्वाहिश का इजहार किया था कि आज हिरन के गोश्त के कबाब खाने को जी चाहता है, तो रब ताला ने इनायत फरमाई है और ये हिरन अज खुद हाजिर हो गया, हमने उसे पकड़ के ज़बह करके उसके गोश्त के कबाब आपके लिए तैयार किए हैं, तो तनावल फरमाइए। तो हज़रत बायज़ीद बस्तामी खुश हुए, जब कबाब खाने लगे तो एकदम फरमाए कि लोगों आज मैं मर्दूद हो गया। फिर फरमाया कि लोगों आज मैं मर्दूद हो गया। तो शागिर्द परेशान हुए और फरमाया कि हजूर क्या फरमा रहे हैं आप। तो मर्दूद बमायनी दूर होने के है, वो शख्स जो दूर हो जाए उसको मर्दूद कहते हैं। तो फरमाया कि रब ताला अगर किसी शख्स की नफसानी ख्वाहिशात को पूरा करने लगे تو سمجھ لو کہ وہ شخص رب سے دور ہو گیا, تو میں اس سے دور ہو گیا. یہ جو نفسانی خواہشات ہیں, بزرگ ان کے پورے ہونے سے بہت ڈرتے ہیں. میں اور میرے شیخ اور دو آدمی کوئی سے بھی, وہ ہم اکثر پاکپتن شریف جایا کرتے تھے, اور عموماً ان دنوں چھٹی جمعے کی ہوتی تھی. عموماً یہ ہوتا تھا کہ ہم ہر جمعے کو صبح 2 بجے گھر سے نکلتے تھے, پاکپتن شریف جا کے نماز پڑھ کے فاتحہ پڑھ کے واپس آ جاتے تھے. یہ روٹین بڑی دیر رہا ہمارا, گرمی سردی چلتا رہا. ایک بار میری دفتری مصروفیات کی وجہ سے کچھ اس میں ناغا آیا, تو مجھے میرے شیخ فرمانے لگے کہ چلو چلو اس جمعے کو پاکپتن شریف چلیں. تو میں نے کہا جو حکم. تو ہم فرائیڈے کو پاکپتن شریف چلے گئے. شام کو جو میں ان سے دوبارہ ملا پاکپتن شریف سے واپس آنے کے بعد, تو میں نے دیکھا کہ ان کے چہرے پہ بہت تعصب ہے. اب یہ تو ضرورت ہوتی نہیں تھی کہ ان سے ہم کچھ پوچھ لیتے, کیونکہ وہ ایسی ہمت ہونے نہیں دیتے تھے کہ کوئی ان سے سوال کر پائے. تو میں نے دیکھا کہ چہرے پر تعصب ہے ان کے. تو میرا ذہن فوراً اس طرف گیا کہ میں چونکہ غلطیاں کرتا رہتا ہوں, شاید کوئی بڑی غلطی ہوئی مجھ سے. تو انتظار میں بیٹھ گیا کہ اب ڈانٹ کب پڑتی ہے. تو مجھے چائے پلائی اور اس کے بعد کہنے لگے کہ آج سرفراز بہت بھاری غلطی ہو گئی ہم سے. تو میں نے کہا جی اللہ معاف فرمائے, کیا ہوا؟ کہنے لگے آج میں نے تم سے سوال کر لیا, انشاءاللہ تعالی آئندہ ایسی غلطی کبھی نہیں ہوگی کہ میں تم سے کوئی سوال کروں. تو میں نے کہا جی وہ یہ کون سی آپ کی کوئی سوال کی بات تھی کہ چلو آؤ پاکپتن شریف چلیں. کہنے لگے نہیں, یہ بھی فقیر کو سزاوار نہیں ہے کہ وہ یہ سوال بھی کرے کسی سے. اور واقعی جب تک حیات رہے انہوں نے دوبارہ مجھ سے کچھ نہیں کہا. پھر تو جو واقعی بزرگ ہیں وہ اتنے محتاط ہوتے ہیں. کسی نے سوال پوچھا ہے کہ ہمارے پنجاب انڈیا میں فقیر لوگ سگریٹ بہت پیتے ہیں, کیا اس کا روحانیت کے ساتھ کوئی تعلق ہے؟ اسلام میں سگریٹ پینا جائز ہے یا ناجائز؟ سگریٹ مکروہ ہے, اس سے دور رہنا چاہیے. فقیر لوگ شاید, یہ میرا اندازہ ہے, گمان ہے میرا جو غلط بھی ہو سکتا ہے, کہ سگریٹ پینے سے کچھ کانسنٹریشن بہتر ہوتی ہے, آدمی کنسنٹریٹ کرتا ہے. تو یہ لوگ چونکہ توجہ باندھتے ہیں عبادت میں, تو شاید وہ اس سے مدد ملتی ہے, اس سے عادی ہو جاتے ہیں پیتے. یہ میرا گمان ہے, میں بھی رانگ. خود میرے شیخ بھی سگریٹ پیتے تھے, لیکن آپ نے فرمایا کہ میں نے اس کی خاص طور پہ اجازت لی ہے. غالباً اپنے مرشد سے پوچھا ہوگا تو انہوں نے اجازت دے دی ہوگی. اور اس کے برعکس میرے ساتھ یہ جو کچھ پیش آیا وہ اس کے بالکل ہی الٹ تھا, 180 degrees اپوزٹ. جس زمانے میں میں اپنے مرشد صاحب کے پاس گیا, मेरे कॉलीग अगर कभी वो सरकारी दौरे पर मुल्क से बाहर जाते थे तो एक सिगार था, उन दिनों भुट्टो साहब वजीर आजम थे तो वो भी सिगार पीते थे, तो एक आध सिगार वो मेरे लिए अपने अलाउंस में से तोहफतन ले आते थे कि देखिए ये सिगार हैं जो हमारे प्राइम मिनिस्टर पीते हैं। तो साल दो साल के बाद वो एक सिगार जो आता था मैं तोहफतन वो पी लेता था। तो मेरे एक दोस्त थे वो मिलना चाहते थे शेख, हमारे शेख के साथ, तो उनको लेके मैं वहां गया तो उनसे बातें कर रहे थे तो बातें बातों में उन्होंने फरमाया कि सिगरेट खा कितना ही आला ब्रांड का क्यों ना हो, पाइप खा उसमें टबैको आप कितने ही आला क्वालिटी का क्यों ना पिए, कितना ही खुशबूदार क्यों ना हो, और सिगार खा कितना महंगा क्यों ना हो, वो भले साल दो साल में एक आध बार ही पिया जाए वो रूहानी परवाज में रुकावट डाल देता है। तो मैंने इमीडिएटली पॉइंट पिक किया कि असल में उनको नहीं कह रहे, ये सुना मुझे रहे हैं। तो उसके बाद फिर मैंने दोबारा कभी उसको हाथ नहीं लगाया। उस बात को शायद अब 37-38 ईयर्स गुजर गए। तो ये परवाज में मदद नहीं देता बल्कि रुकावट डाल देता है, नहीं पीना चाहिए, क्योंकि इंसान के इर्द गिर्द अगर नापसंदीदा स्मेल है तो ना तो नेक रूहें वहां आती हैं ना फरिश्ते उतरते हैं वहां, वो रुकावट बन जाती है। अलबत्ता अच्छी खुशबू उसमें वो खुश होते हैं आकर। दूसरा सवाल किसी साहब ने किया है कि अगर किसी का मुर्शिद मुरीद को धोखे में रखता हो और उसे धोखा दे फिर क्या करना चाहिए। मैं थोड़ी देर पहले यही अर्ज कर चुका कि अपने शेख के साथ अगर बेलौस प्यार है तो ऐसे बहुत सी मिसालें मौजूद हैं दुनिया में कि मुर्शिद के साथ कोई शख्स मुंसलिक हो गया, कुछ अरसे के बाद मुर्शिद से कोई कोताही हो गई, कोई गुनाह हो गया, तो लोगों ने अपनी अकीदत में फर्क नहीं आने दिया कि मुर्शिद भी हमारा इंसान है, उसे गलती हो सकती है, उसका पांव फिसल सकता है। जब हम अकीदत अपनी उस दर्जे पर ले जाते हैं जहां हम अपने मुर्शिद को कोई सुपर ह्यूमन बीइंग समझने लगते हैं तो फिर आम तौर पर झटके लगते हैं, क्योंकि इंसान तो इंसान है, उससे गलतियां बहरहाल होंगी, ये सिर्फ फरिश्ते हैं या पैगंबर हैं जिनसे गलतियां नहीं होती, कोताहियां नहीं होती, गुनाह सरजद नहीं होते, लेकिन आम इंसान उसका पांव कहीं ना कहीं फिसलेगा। तो अगर आपको ये महसूस होता है कि आपके मुर्शिद आपको धोखा दे रहे हैं या धोखे में रख रहे हैं तो मेरे ख्याल में आपको जिक्र उन्हें कर देना चाहिए उनके पास कि आपने मुझे धोखा दिया, ताकि अगर उन्होंने धोखा नहीं दिया है, हमें गलतफहमी हुई है, तो उसको सूरत हाल को वाजे कर देंगे, और अगर वाकई उनसे ये कोताही हुई है तो उससे वो उसके लिए माफी मांग लेंगे आपसे, तो मामला खत्म हो जाएगा। किसी साहिब मजार की कब्र को गुस्ल देने की फजीलत पर रोशनी डाल दीजिए। ये अकीदत है, एक रस्म है, जो चली है, सवाल करने वाले भी इंडिया से ही हैं, और मजिंदर सिंह इनका नाम है, इंडिया से ये सवाल उन्होंने भेजे हैं। तो ये रस्म असल में ज्यादातर कल्चरल वैल्यूज के हामिल है, और हमारे यहाँ ज्यादातर कल्चरल वैल्यूज वही हैं जो 1947 से पहले थी। इनका चौथा सवाल है कि क्या किसी साहिब मजार की रूह इंसान की बॉडी में प्रवेश, हिंदी का लफ्ज है संस्कृत का, तो आगे उन्होंने उसका तर्जमा खुद ही लिख दिया कि दाखिल कर सकती है, अगर है तो इंसान की रूह कहां पर चली जाती है। ऐसा नहीं होता, कुछ देर के लिए गलबा तो हो सकता है, लेकिन एक ही जिस्म में दो रूहें नहीं रहेंगी। ये किसी साहब ने सवाल पूछा है कि माई क्वेश्चन आर अबाउट लैलतुल कद्र, विच नाइट वॉज लैलतुल कद्र इन रिसेंटली पास्ट रमजान, एंड वाई इज इट सो दैट सम पीपल कांट फाइंड इट इवन बाय अवेकनिंग ड्यूरिंग नाइट्स ऑफ लास्ट अशरा, व्हाट आर प्री रिक्विजिट्स टू क्वालिटी फॉर रिसीविंग मैक्सिमम ब्लेसिंग्स ड्यूरिंग दिस नाइट, is this night revealed to some selected individuals who are at some particular stage of spiritual development? Jis cheez ko aap sallallahu alaihi wasallam ne bawajood janne ke disclose nahi kiya, to koi gunahgar shakhs us baat ko kis tarah se disclose karega? Aur na hame isko red mein padhna chahiye कि जिस बात को अल्लाह ने छुपाया है लोगों से, आप सल्लल्लाहु अलैहि वसल्लम ने भी उसे रिवील नहीं किया, तो उसके बारे में सवाल पूछना भी नहीं चाहिए, बल्कि एक तरह से हमें शुक्र अदा करना चाहिए कि इस रात को पोशीदा रख के रब ताला ने हमें 10 रातें जागने की तौफीक बख्श दी कि हम लैलतुल कद्र की तलाश में इन 10 रातों में जागकर शब्बेदारी करते हैं, अल्लाह की इबादत करते हैं, तो मकाम शुक्र है वो। तो इसको रेत में हम ना पढ़ें, क्योंकि ये मुनासिब नहीं है। दूसरी बात यह है कि ये इस रात का इल्म अल्लाह कुछ खास बंदों को देता है, निशानियां हैं उससे वो पहचान जाते हैं, जिनको अल्लाह ने तौफीक बख्शी है, इल्म बख्शा है, वो निशानियों से पहचान जाते हैं। लैलतुल कद्र की एक बहुत बड़ी पहचान है कि ये खा किसी मौसम में भी हो, उस रात में मौसम मोतदिल हो जाएगा। अगर सर्दियों में है तो उस रात सर्दी इतनी कम हो जाएगी कि वो हमें मौसम बहार की कोई रात दिखाई देने लगे, एतदाल पर आ जाता है मौसम। दूसरी इसकी पहचान यह है कि आधी रात या उसके कुछ देर के बाद एक अजीब सी रोशनी फैलती है चारों तरफ। रोशनी का कोई सोर्स नहीं होता, लेकिन रात बड़ी ब्राइट हो जाती है। और तीसरी पहचान यह है कि इस रात में एक घड़ी ऐसी आएगी कि जिस पे आपको सन्नाटा महसूस होगा कि चारों तरफ सन्नाटा हो गया, हत्ता के जानवरों की आवाजें भी नहीं आती फिर। तो ये तीन पहचान तो मैं अर्ज कर देता हूं, बाकी कोई साहिब इल्म कोई वली अल्लाह आपको बता पाएंगे। किसी साहब ने चाइना से सवाल भेजा कि शाह साहब आपने बहुत सी जगहों पर बताया कि आप किसी पर एहसान करो तो दूसरे बंदे को फील भी ना होने पाए। मेरा सवाल इसके अपोजिट है कि आप पर किसी ने एहसान किया हो, वो बंदा हर महफिल या हर जगह ये कहता हो कि मैंने इस पर एहसान किया, मैंने उसको ये काम करवा कर दिया, इस सिचुएशन में जिसने एहसान किया हो, एहसान लिया हो, उसको क्या करना चाहिए, क्योंकि ये उसके लिए बाज़ दफा शर्मिंदगी और अच्छा फील नहीं होता कि दूसरों के सामने शो हो कि मैंने उस बंदे की फेवर ली। इसमें दो चीजें हैं, रब ताला ने इंसान को मना किया है कि किसी के साथ अगर नेक सलूक करो, नेकी करो, तो उसको लोगों से छुपाओ, डिस्क्लोज ना करो, ये एक एस्पेक्ट है। और साथ ही ये फरमा दिया कि जो नेकी करके जताए रब ताला उसकी नेकियां उसके मुंह पर दे मारता है। बहुत स्ट्रांग वर्ड्स हैं ये, लेकिन साथ ही साथ रब ताला ने एक और बात फरमाई कि जिसके साथ नेकी की गई हो उसे चाहिए कि उस नेकी को फैलाए, उसको एक्नॉलेज करे कि किसी ने मेरे साथ ये नेक सलूक किया था। हम सब अल्लाह के मोहताज बंदे हैं, रब ताला ने हम सबको एक दूसरे के साथ इस तरह मुंसलिक किया है कि एक की वीकनेस दूसरे की स्ट्रेंथ है, एक की स्ट्रेंथ दूसरे की वीकनेस है। और तमाम बंदे जैसे ये दीवार है, दीवार की एक ईंट इंडिविजुअली कोई मायने नहीं रखती, लेकिन ये ईंटें अगर एक दूसरे के साथ जुड़ी हुई हों तो इसकी स्ट्रेंथ इतनी है कि इस पर छत डालकर वहां 50 आदमी भी आराम से बैठ सकते हैं। तो इंसान जब एक दूसरे को कॉम्प्लीमेंट करते हैं, एक दूसरे के साथ मिलजुल कर रहते हैं, तो फेवर करना, फेवर लेना कोई इतनी बड़ी बात नहीं है। इसमें शर्मिंदगी का There is no reason कि आप शर्मिंदा हों, सिर्फ एक हौसला पैदा कर लीजिए कि आप बड़े खुले दिल से उस आदमी के एहसान को एक्नॉलेज कर लीजिए जिस आदमी ने आप पर एहसान किया है। उससे एहसान करने वाले की इज्जत में इजाफा नहीं होगा, लेकिन आप जाने जाएंगे एक एहसान शनास शख्स के तौर पर, आपकी इज्जत में इजाफा होगा जब आप किसी के एहसान को एक्नॉलेज करते हैं और बड़े खुले दिल से एक्नॉलेज करते हैं। तो इसमें शर्मिंदगी का कोई पहलू नहीं है। कुछ लोग पीर होते हैं, अब गालियां देते हैं, जैसे आगे इन्होंने एक साहब का नाम लिखा है, वो मैं नहीं पढ़ूंगा। कोई पीर नंगे रहते हैं और जिस्म के प्राइवेट हिस्सों को नहीं ढांपते, आगे फिर उन्होंने एक नाम कोट किया है कि जैसे फला, बात यह है कि जब कोई शख्स अल्लाह के इश्क में इस तरह डूब जाए कि उसके होश और हवास खो जाए तो अपने आप से बेगाना हो जाता है, उसे ये पता ही नहीं रहता कि उसकी जुबान से क्या निकल रहा है और किस हाल में है। इसीलिए इन लोगों से मिलने से मना करते हैं आपके शेख कि मजलूब के करीब न जाइए, क्योंकि वो तो होश और हवास से बेगाना है बिल्कुल। ऐसे लोगों पर एतराज करने की बजाय अगर हम طرف نظر کر جائیں. اور جن دو لوگوں کا نام کوٹ کیا ہے انہوں نے, دنیا سے جا چکے. تو اسلام تو ہمیں ویسے بھی منع کرتا ہے کہ جو شخص دنیا سے چلا جائے اس کی برائیوں کو ذکر نہ کرو, اس کو اچھے لفظوں میں یاد کرو. تو صرف نظر کر لیجئے اور ایسے لوگوں کو پوائنٹ آؤٹ نہ کیجئے. کسی صاحب نے سوال کیا کہ آئی ایم سینڈنگ اے جنرل کوسچن, واٹ از ڈفرنس بٹوین فضل اینڈ رحمت, آر دے سنونیمس؟ بات ایک ہی ہے, رب کی صفات ملٹی ڈائمینشن ہے. ایک ہی صفت کہ کئی کئی ڈائمینشنز ہیں. ان ڈائمینشنز کو اگر ہم جب نام دیتے ہیں تو وہاں ڈیفرینشیٹ کر جاتی ہے بات. ایک اس کا فضل ہے, ایک اس کی رحمت ہے. رب ہر ایک پر فضل کرتا ہے بغیر یہ دیکھے کہ وہ کون ہے, کیسا ہے, گنہگار ہے, نیک ہے. جیسے وہ سب کو پالتا ہے بغیر یہ دیکھے کہ کون بندہ میرا ماننے والا, کون میرا منکر, کون مشرک, کون اہل کتاب اور کون مسلمان, سب کو پالتا ہے. یہ اس کی شان ربوبیت ہے. اسی طرح وہ فضل کرتا ہے اپنے بندوں پر, اس میں وہ نہیں دیکھتا کون کیا ہے, فضل کر دیتا ہے. رحمت ان پر کرتا ہے جن سے خوش ہو جاتا ہے. تو اس لحاظ سے رحمت مانگنی چاہیے کہ یا اللہ تو ہم پر رحمت فرما دے. لیکن رحمت مانگنے سے پہلے اپنی بچت کر لیجئے ایک, کہ یا اللہ تو مجھ پر رحم فرما. کیونکہ ایک لفظ جب ہم نے کہا کہ تو ہم پر رحم فرما, تو در حقیقت ہم نے بہت کچھ اس میں کہہ دیا. رحم وہ مانگتا ہے جو گنہگار ہوتا ہے, جو قصوروار ہوتا ہے. بے قصور کبھی رحم نہیں مانگتا. تو جب ہم رب سے اس کا رحم مانگتے ہیں تو ہم اقرار کر رہے ہوتے ہیں کہ ہم واقعی تیرے خطا کار ہیں, ہم گنہگار ہیں اور ہیں ہم. رحم ہمیشہ اپنے سے طاقتور سے کمزور مانگتا ہے. تو جب ہم اس سے رحم مانگتے ہیں تو ہم اپنے کمزور ہونے کا اقرار کر رہے ہیں کہ میں تیرے سامنے بے بس ہوں. تو اتنا طاقتور ہے کہ میں تیرے سامنے بالکل بے بس ہوں. اور واقعی وہ بہت طاقتور ہے. رحم ہم اس سے مانگتے ہیں جس میں یہ کیپیسٹی ہے کہ وہ معاف کر دے. تو رب معاف فرمانے والا ہے. ہم اس کی اس صفت کا اقرار کرتے ہیں میں رحم مانگ کر. رحم کمزور آدمی کسی پر نہیں کرتا, یہ صرف بہادر ہے جو دوسرے پر رحم کرتا ہے. تو یہ سب چیزوں کا اقرار ہم کر رہے ہیں صرف ایک لفظ کہہ کے اس سے, کہ یا اللہ تو ہم پر رحم فرما. اور اس کے بعد اگلا سوال ہم یہ کرتے ہیں کہ یا اللہ تو ہم پر اپنی رحمت نازل فرما. تو یہ رحمت کا معاملہ ایسا ہے, فضل کا معاملہ وہ ہے جو میں نے عرض کیا پہلے. کسی نے ڈیرہ غازی خان سے سوال کیا ہے کہ اگر کوئی عورت تصوف کے راستے پر آئی ہے تو اس کی تربیت کس طرح ہوگی, جیسے میں ڈیرہ غازی خان سے ہوں، ریگولر نہیں آ سکتی اور آپ کے لیکچر نیٹ سے سنتی ہوں، اگر ان سے ریلیٹڈ کوئی سوال پوچھنا ہو تو کیسے پلیز گائیڈ کیجیے؟ بی بی، اگر میں کسی دن ڈیرہ غازی خان آ کر آپ سے یہ عرض کروں کہ ڈیرہ غازی خان کیسے پہنچا جائے، آپ مجھے گائیڈ کر دیجیے، تو آپ نے سوال تو پوچھ لیا، جس راستے سے یہ سوال بھیجا اسی طرح وہ بھیج دیجیے اپنے سوال. ایک صاحب نے سوال کیا ہے کہ without questioning Allah's decree one can't help wondering why the storm came at Makkah al-Mukarramah. Was Allah displaying his anger at the Muslims because of their failing to play a role in the plight of Syria? اللہ تعالیٰ کی یہ نشانیاں ہیں، اللہ اپنے بندوں کو سزا نہیں دینا چاہتا اس لیے کہ بڑا رحیم و کریم ہے، وہ تو اس انتظار میں بیٹھا ہے کہ کوئی مجھ سے ایک بار معافی مانگے میں اسے معاف کر دوں، وہ اتنا رحیم و کریم ہے. کوئی توبہ کرتا ہے تو ایک لمحہ نہیں لیتا توبہ اس کی قبول فرمانے میں اور اسے گناہوں سے پاک کر دینے میں. ایسا معاف کرنے والا ہے کہ ابھی معافی کے الفاظ انسان کی زبان پر ہوتے ہیں کہ رب تعالیٰ معاف فرما دیتا ہے. اسی کو وہ اوائڈ کرتا ہے اور ایسی نشانیاں، ایسی وارننگز ہمیں ملتی رہتی ہیں. یہ سیریا کے معاملات پولیٹیکل ہیں، مجھ جیسا انسان جو تعلیم سے بے بہرا ہے، علم کوئی نہیں رکھتا، تو میں اس بحث میں نہیں جاتا کہ کہاں کیا ہے. میں صرف ایک بات جانتا ہوں کہ ہر جگہ مسلمان مسلمان سے لڑ رہا ہے، ہمیں یہی سمجھنا چاہیے کہ رب تعالیٰ ہمیں وارن کر رہا ہے کہ یہ حرکتیں نہیں کرو، اسے ہم عبرت پکڑ جائیں. انشاءاللہ تعالیٰ نیکسٹ سنڈے بشرط زندگی آپ سے ملاقات ہوتی ہے، اس وقت تک کے لیے اجازت دیجیے. السلام علیکم.